आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, आजको यस बाइबल अध्ययन कार्यक्रममा तपाईँ सबैलाई हार्दिक स्वागत छ। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी गन्ती 26 र 27 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। गन्ती 26 अध्यायमा हामी इस्रायलको नयाँ पीढ़ीको जनगणना देख्छौ। यो चाहिँ गन्तीको पुस्तकको नयाँ खण्डको आरम्भ हो। नयाँ पीढ़ीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न तयार गरिरहेका छन् अनि गन्तीका बाँकी अध्यायले यो तयारीको बताउँछ। यस 26 अध्यायमा सबभन्दा पहिले देख्नेछौ नयाँ पीढ़ीका जनगणना। जब इसरायलीहरू मिश्रबाट आएको दोस्रो वर्षमा उजाड स्थानको यात्रामा गनिएको तिनीहरूको जनगणना र तिनीहरूको यात्राको 40 वर्षमा लिएको जनगणनाको तुलना गर्दा हामी यथेष्ट वा ठूलो भिन्नता पाउँछौ। कुनै कुनै कुलहरूमा जनसंख्याको धेरै वृद्धि भएको थियो भने अरू कुलहरूमा चाहिँ कमी थियो। पूरै इसरायलीहरूको संख्यामा कमीको कुल जोड 1820 थियो। म पहिलो जनगणना, जुन मिश्रबाट उजाड स्थानको यात्रामा आउँदा दोस्रो वर्षमा लिइएको थियो र 40 वर्षमा लिएको जनगणना बीच संख्याको कमी घटी के कस्ता भए हरेक कुलमा ती भिन्नताको बताउनेछु। रुबेनको पहिलो जनगणनाको संख्या थियो 46,500 र दोस्रो पल्टको जनगणना 43,730। सिमियोन कुलको पहिलो जनगणनामा संख्या 59,300 थियो, दोस्रो जनगणनामा 22,200। गादको पहिलो जनगणनामा जनसंख्या 45,650 भने दोस्रो जनगणनामा जनसंख्या 40,500। यहुदाको पहिलो जनगणनामा जनसंख्या 74,600 भने दोस्रो जनगणनामा जनसंख्या 76,500 थियो। इस्कारको पहिलो जनगणनामा जनसंख्या 54,400 र दोस्रो जनगणनामा 64,300 भएको थियो र जेब्लोन पहिलो जनगणनामा 57,400 र दोस्रो जनगणनामा 60,500। इफ्राइम पहिलो जनगणनामा 40,500, दोस्रो जनगणनामा 32,500। मनस्से पहिलो जनगणनामा 32,200 र दोस्रो जनगणनामा 52,700। बिन्यामिन पहिलो जनगणनामा 35,400 र दोस्रो जनगणनामा 45,600। दानको पहिलो जनगणनामा 62,700, दोस्रो जनगणनामा 64,400। असेर पहिलो जनगणनामा 41,500, दोस्रो जनगणनामा 53,400। नप्ताली पहिलो जनगणनामा 53,400 भने दोस्रो जनगणनामा 45,400। यसरी पहिलो जनगणनामा 12 कुलका संख्या कुल जोड 633,550 भने दोस्रो जनगणनामा 12 कुलका कुल संख्या वा कुल जोड हुन्छ 601,730। हजुर, उदाहरणको लागि रुबेनको कुल पहिलोको संख्याको तुलनामा 2770 कम भयो। गन्ती 26 अध्याय 7 पदमा लेखिएको छ, रुबेनीहरूका वंशहरू यिनै हुन्, तिनीहरूका संख्या 43,750 थियो। यदि गन्तीको पहिलो अध्यायमा उल्लेखित पहिलो जनगणनातिर हेर्नुहुन्छ भने तपाईँ थाहा पाउनुहुनेछ, गन्ती 1 अध्यायको 21 पदमा भनिएको छ, 46,500 रुबेनको कुलको संख्या हो। यो चाहिँ 40 वर्ष पहिलेको जनसंख्या थियो जब तिनीहरूले आफ्नो यात्रा उजाड स्थानमा आरम्भ गरेथे। रुबेन कुलको ठिक विपरीत दानको कुलमा जनसंख्या वृद्धिको सूचीले बताउँछ। गन्ती 26 अध्याय 42 र 43 पदमा भनिएको छ, दानका सन्तान तिनीहरूका वंश अनुसार सुहामबाट सुहामीहरूको वंश भयो। दानका कुलका वंशहरू यी नै हुन्, 43 यी सबै सुहामीहरूका वंशहरू भए, तिनीहरूको संख्या 64,400 थियो। पहिलो जनगणनामा दान संख्याको बारेमा यो भनिएको छ, दानको संख्याको बारेमा गन्ती एक अध्याय 39 पदमा दानको कुल संख्या 62,700 थियो। अर्को शब्दमा दानको कुलमा 1700 व्यक्तिको संख्या बढ़ेथ्यो। तर पनि दोस्रो जनगणनाले यो कुराको प्रकट गरिदियो कि इसरायलीहरूको संख्या जोड पहिलो जनगणनाको तुलनामा दोस्रो जनगणनामा 1820 जना व्यक्तिले कमी पाइयो। वृद्ध पीढ़ीहरू उजाड स्थानमै मरे, जस्तो कि परमेश्वरले तिनीहरूलाई भन्नुभएको थियो। गन्ती 14 अध्याय 29 पदमा भनिएको छ, तिमीहरूको लास यही वनमा छोडिनेछन्। यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू बाहेक गणना भएका र मेरो विरूद्धमा गनगनाउने 20 वर्षदेखि उभोका कोही पनि त्यो प्रतिज्ञाको देशमा जान पाउने छैन। गन्ती 26 अध्याय 64 र 65 पदमा भनिएको छ, तर यिनीहरूमध्ये मोसा र हारून पुजारीले सिनेको उजाड स्थानमा गनेका इसरायलहरूमा एउटै पनि थिएन, किनभने तिनीहरू उजाड स्थानमा नै मर्नेछन् भनी परमप्रभुले भन्नुभएको थियो। यपुन्नेको छोरो कालेब र नूनको छोरा यहोशू बाहेक तिनीहरू मध्येको एउटै मानिस पनि जीवित थिएन। मित्र, यो अहिले नयाँ पीढ़ी हो। वृद्ध पीढ़ी यहोशू र कालेब बाहेक सबै मरेका छन्। अमित्र, यी वृद्ध पीढ़ीका दुई व्यक्तिको बारेमा हामी राम्ररी जान्नेछौ जब हामी यहोशूको पुस्तकमा आउनेछौ। अब हामी 27 अध्यायतिर पनि लागौं। यहाँ मुख्य विषय हो व्यवस्था मुनि स्त्रीको हक अधिकार र यहोशू मोसा पछिको उत्तराधिकारी अगुवा। हामी गन्तीको पुस्तकको त्यो खण्डमा आएका छौ जुनलाई हामीले नयाँ पीढ़ीको लेबल दिएका छौं। हामीले केही पहिले देख्यौं कि जब जनगणना लिइयो, यहोशू र कालेब खाली वृद्ध पुरानो पीढ़ीका जीवित व्यक्तिहरू थिए जसको जनसंख्या पहिलो पल्टको जनगणनामा अंकित भएका थिए वा सूचित भएका थिए। अर्को शब्दमा 20 उभोका मानिसहरू सबै उजाड स्थानमा त्यो 40 वर्ष अवधिमा मरेथे। त्यो मनुस्थलमा अति नै कठोर अवधिहरू अनि समयहरू थिए र तिनीहरू त्यही नष्ट भए। अहिले खालि नयाँ पीढ़ीहरू मात्र छन् र यस नयाँ पीढ़ीसँग पनि नयाँ समस्याहरू छन्। एक पीढ़ीको लागि अर्को पीढ़ीलाई बुझ्नको लागि समस्या भएको छ, किनभने हरेक पीढ़ीले आफ्नै विशेष समस्याहरूको सामना गर्दछन्, चुनौतीहरूको सामना गर्दछन्। यो चाखलाग्दो कुरा छ, कसैले यसलाई यस तरिकामा छुट्याएका छन्। जब तपाईँ जवान हुनुहुन्छ, तपाईँ वृद्ध अर्थात पुरानो पीढ़ीलाई आलोचना गर्नुहुन्छ, अनि जब तपाईँ वृद्ध हुनुहुन्छ, तपाईँ नयाँ पीढ़ीलाई आलोचना गर्नुहुन्छ। मित्र, यो मानव स्वभाव हो। जब हामी यो गन्तीको पुस्तकमा र पुस्तकको 27 अध्यायमा आउँछौं, हामी यो देख्छौ कि नयाँ पीढ़ीलाई यहाँ नयाँ समस्यासँग पेश गरिएको छ। वास्तवमा मोसाले जान्दैनथे कि अब के गर्ने। तिले परमेश्वरसँग अपील गर्नु परेको थियो, विन्ती गर्नु परेको थियो, किनभने अरू राष्ट्रको व्यवस्था अनुसार स्त्रीलाई कति पनि गनिँदैनथ्यो। वास्तवमा तिनीहरूलाई चल सम्पत्ति जस्तो व्यवहार गरिन्थ्यो। तिनीहरूको समस्या के छ त? 27 अध्याय 1-3 पदमा भनिएको छ, योसेफका छोरा मनुष्यका वंशहरूमा भएका मनुष्यका जनाथी, मकिरका पनाथी, गिलातका नाथी, हेपेरको छोरो, सलोफातका छोरीहरू महला, नुआ, होग्ला, मिल्का र तिर्सा थिए। तिनीहरू भेट हुने पालको ढोकामा मोसा, एलाजार, पुजारी, नायकहरू र सबै समुदायको सामुने उभिएर यसो भन्न लागे, हाम्रो बाबु उजाड स्थानमा मरे, तर तिनी परमप्रभुको विरूद्धमा उठ्ने कुरको दलमा थिएनन्, तर तिनी आफ्नै पापमा मरे, तिनका छोराहरू पनि थिएनन्। तपाईँ यहाँ समस्याको देख्न सक्नुहुन्छ। यो व्यक्ति सलोफात उजाड स्थानमै मरे। तिनीसँग 5 छोरीहरू थिए र छोराहरू थिएन। मोसाइक व्यवस्था अनुसार यो यस्तो देखिन्थ्यो कि छोराहरूले मात्र धन सम्पत्ति जाय जेठाको उत्तराधिकारमा पाउँथे र स्त्रीहरूलाई गन्ती नगरी छोडिए, अनि निश्चय नै यो व्यवस्था अरू राष्ट्रहरूमा पनि लागू थियो। तिनीहरूले कति पनि तिनीहरूलाई गन्दैनथे। अहिले तिनीहरूले के गर्ने त? यी सलोफातका छोरीहरू अति नै आक्रमणकारीशील भए। आज हामी स्त्रीहरूको हक र अधिकारको बारेमा धेरै कुरा सुन्दछौ। निश्चय नै तिनीहरूले आफ्नो हक र अधिकारहरू बाइबलमा पाए। त्यहाँ कोहीहरू छन् जसले सालौं वर्षौं पहिले भन्थे कि बाइबल पुरूषको पुस्तक थियो, तर जति म बाइबल पढ्छु त्यति नै धेरै म देख्छु परमेश्वरको वचनले स्त्रीहरूको आफ्नो अधिकारहरूको दिँदछ, अनि म विश्वास गर्छु कि तिनीहरूसँग अधिकार र हक हुनुपर्दछ। मोसालाई कति पनि थाहा थिएन कि अब के गर्ने। म अनुमान गर्दछु मोसाले तिनीहरूलाई भने, अँ केटीहरू हो, तिमीहरूलाई के भन्नुपर्ने हो सो मलाई थाहा छैन। म देख्दछु कि तिमीहरूसँग केही मुद्दा छ, मामला छ, तर यस दिनको रीति र व्यवस्था अनुसार तिमीहरूले निश्चय नै केही कुरा पाउँदैनौ। त्यसकारण मोसाले तिनीहरूका मामलाहरूलाई परमप्रभुको अगाडि ल्यायो। अनि हामी देख्दछौ अगाडि परमेश्वरले तिनीहरूको मागको पूरा गरिदिनुहुन्छ। गन्ती 27 अध्याय 6 र 7 पदले भन्दछ, 6 र 7 पद, अनि परमप्रभुले मोसेलाई भन्नुभयो, सलोफातका छोरीहरूले उठाएका कुरा ठिकै हो, तैले तिनीहरूलाई तिनका बाबुका दाजुभाइहरूसँग अधिकार दिनु, तैले तिनीहरूलाई बाबुको उत्तराधिकारी बनाइदिनु। हेर्नुहोस् त, परमप्रभु स्त्रीहरूको हक र अधिकारहरूको पक्षमा हुनुहुन्छ। यो अति नै महत्वपूर्ण र उल्लेखनीय व्यवस्था हो। परमेश्वरको वचनले स्त्रीहरूको हक र अधिकारलाई जोड़ दिँदछ। अहिले त्यस तथ्यको आधारमा परमेश्वरले तिनीहरूको निम्ति व्यवस्था र सिद्धान्त दिनुहुन्छ। 8-11 पदमा, तैले इसरायलीहरूलाई भन्, कुनै मानिस छोरो नभई मर्यो भने छोरीलाई नै उत्तराधिकारी बनाइदिनु, त्यसकी छोरी पनि छैन भने त्यसको अधिकार त्यसका दाजुभाइहरूलाई जाओस्, त्यसको दाजुभाइ पनि छैन भने त्यसको बाबुका दाजुभाइहरूलाई जाओस्, त्यसको बाबुका कुनै दाजुभाइ पनि छैन भने परिवारमा सबैभन्दा नजिकको साइनु पर्नेलाई त्यसको उत्तराधिकारी बनाइदिनु र त्यसले त्यो आफ्नो हकमा लियोस्। परमप्रभुले मोसेलाई आज्ञा दिनुभए बमोजिम यो इसरायलको निम्ति धर्म विधान होस्। मित्र, यो स्त्रीहरूको पक्षको अद्भुत व्यवस्थाको कदम हो, जुन संसारमा ख्रिष्ट प्रभु आउनुभन्दा करिब 1500 वर्ष पहिले यो बनाइएको थियो। म यी स्त्रीहरूको हिम्मत र तिनीहरूको साहस सुनेर आश्चर्यचकित हुँदछु। यी स्त्रीहरूको विश्वासमा आश्चर्यचकित हुँदछु। हिब्रू 11:6 पदले भन्छ, बिना विश्वास उहाँलाई रिजाउन असम्भव छ, किनभने जो परमेश्वर कहाँ आउँछ त्यसले उहाँको अस्तित्व छ भन्ने र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नुपर्दछ। यी 5 केटीहरू तिनीहरूका पिताको धन सम्पत्तिको प्राप्त गर्न चाहन्थे। यो त्यस दिनको रीतिरिवाज प्रथा थिएन, न व्यवस्थामा सो कुरा नै लेखिएको थियो। त्यसकारण तिनीहरूले विश्वासद्वारा माग गरे र विश्वासद्वारा परमेश्वरले तिनीहरूलाई अधिकार दिनुभयो। हाम्रो निम्ति आज यसमा महान पाठ छ। हामीलाई भनिएको छ कि एफिसी 1:3 पदमा, हामी स्वर्गीय स्थानहरूमा ख्रिष्टमा आत्मिक आशिषहरूले आशिषित भएका छौं। म विश्वास गर्दछु कि परमेश्वरले हामीलाई आत्मिक आशिषहरूमा मात्र होइन तर भौतिक कुराहरूमा पनि उहाँले हाम्रो मागलाई सुन्नुहुनेछ र उत्तर पनि दिनुहुनेछ। मित्र, धेरै पल्ट हामी कुनै कुराको आशिषित हुँदैनौ कारण हामी सन्तानको रूपमा उहाँ कहाँ आएर उहाँसँग माग गर्दैनौ। यो मेरो आफ्नो जीवनको व्यक्तिगत अनुभव पनि हो कि जब जब म उहाँसँग आवश्यकतामा माग गर्दछु उहाँले त्यो प्रदान गर्नुहुन्छ र प्रदान गर्नुभयो। त्यो भन्दा धेरै हामीसँग येशु ख्रिष्टमा अद्भुत सुन्दर अधिकारहरू छन्। उहाँले यी कुराको विश्वासमा हामीले दावी गरेको चाहनुहुन्छ। सलोफातका छोरीहरू आएर आफ्नो पिताका पैतृक सम्पत्तिको अधिकारको माग गरे। आज हामीसँग आत्मिक अधिकारहरू छन् जुन हामीले माग गर्नुपर्दछ। हाम्रा पिता परमेश्वरलाई भनौं कि हाम्रा आफ्ना पैतृक अधिकारहरू चाहन्छौ, मतलब ती आत्मिक आशिषहरू हामी चाहन्छौ। उहाँले हामीलाई आशिष दिन चाहनुहुन्छ। ओ, उहाँ कति महान हुनुहुन्छ! हामी अगाडि देख्छौ, मोसा मृत्युको लागि तयारी हुँदछन्। हामी अहिले निराशको टिपोटमा रेकर्डमा आएका छौं। हामीले लामो समयदेखि मोसालाई पछ्याइरहेका छौं र वास्तवमा तिनी उत्पत्तिको लेखक भएकोले हामी तिनीसँग उत्पत्तिदेखि अहिलेसम्म छौं। यस बिन्दुमा तिनले यस संसारिक दृश्यबाट हटिजान तयारी हुँदछन्। 12-14 पदमा भनिएको छ, तब परमप्रभुले मोसालाई भन्नुभयो, त यो अभिराम पहाड़मा उक्ली र मैले इसरायलीहरूलाई दिएको देश हेर, तैले त्यो देखेपछि त पनि तेरो दाजु हारून झै आफ्ना मानिसहरूमा मिल्न जानेछस्, किनभने जब जिनको उजाड स्थानमा भएका पानीहरूमा समुदाय मेरो विरूद्धमा उठेको थियो तब तिमीहरू दुवैले तिनीहरूका सामु मेरो पवित्रताको कदर नगरेर मेरो आज्ञा भंग गरेका थियो। यो घटना सिनको उजाड स्थानमा भएको मेरिबा कादेशका पानीहरूमा भएको थियो। मित्र, यहाँ मोसाले पहरालाई खाली हुकुम मात्र गर्नुपर्नेमा दुईपल्ट लौरोले हिर्काएको समयको परमेश्वरले उल्लेख गरिरहनु भएको छ। परमेश्वर यहाँ भन्नुहुन्छ कि यो उहाँको आज्ञाको हुकुमको विरूद्धको विद्रोह थियो। मोसाले यो गरेकोले गर्दा तिनलाई खालि प्रतिज्ञाको मुलुकलाई हेर्न मात्र अनुमति दिइयो, तिनलाई त्यस मुलुकमा प्रवेश गर्न अनुमति दिइएन। म आफ्ना मित्रहरूसँग कहिलेकाहीँ चलाकपूर्ण प्रश्न सोध्ने गर्दछु, के मोसा प्रतिज्ञाको मुलुकमा कहिले प्रवेश गरे? प्राय जसो मेरो मित्रहरू भन्दछन् तिनले कहिले पनि प्रवेश गरेनन्। तर चलाक तेज बुद्धि भएको मित्रले भन्ने गर्दछ, निश्चय नै तिनले प्रवेश गरे, अनि निश्चय नै तिनीले प्रवेश गरे। तिनी प्रभु येशूको रूपान्तरको बेलामा प्रभु येशूसँग त्यस मुलुकको डाँडामा थिए। त्यो चाहिँ उसको मृत्यु पछि थियो। हजुर, यहाँ चाहिँ तिनले खाली प्रतिज्ञाको मुलुकलाई देख्न मात्र पाए। परमेश्वरले तिनलाई प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न अनुमति दिनुहुने छैन। हेर्नुहोस् त, अनज्ञाकारिताले हामी धेरैलाई हाम्रा आत्मिक अधिकारहरूमा वा आशिषहरूमा प्रवेश गर्नदेखि वञ्चित गराउँछ। अविश्वासले सधैँ अनज्ञाकारितातिर अगुवाई गर्नेछ। यही नै बिल्कुल मूसालाई भएथ्यो। 15-19 पदमा भनिएको छ, मूसाले परमप्रभुलाई भने, सारा मानव जातिका आत्माका परमप्रभु परमेश्वरबाट नै यस समुदायमाथि एउटा मानिस नियुक्त होस्, जो तिनीहरूका अघि अघि बाहिर जाने र भित्र आउने होस्, जसले तिनीहरूलाई अगुवाई गरेर लैजानेछ र तिनीहरूलाई भित्र ल्याउनेछ। यसरी परमप्रभुका मानिसहरू गोठालो नभएका भेडाहरू झैं नहुन्। परमप्रभुले मूसालाई भन्नुभयो, आत्मा भएको नूनको छोरा यहोशूलाई तैले लिएर त्यसमाथि तेरो हात राख र त्यसलाई एलाजार पुजारी र सारा समुदायको सामुने खड़ा गर, तिनीहरूको नजरकै सामु त्यसलाई यो दायित्व सुम्पिदे। मित्र, मूसाको स्थान लिनलाई उत्तराधिकारीको नियुक्त गर्न आवश्यक परिरहेको छ। तिनी आत्माले भरेको व्यक्ति हुनै पर्छ। अहिले म यो कुराको स्पष्ट गर्न चाहन्छु कि शिरमा हात रखाइले उसलाई आत्माले भरेको व्यक्ति बनाउँदैन, न यसो गरेर उसलाई सामर्थ्य नै प्राप्त हुँदछ। बरु यसले सेवामा साझेदारीको संकेत गर्दछ वा पद पाउने एकपछि अर्काले अधिकारको संकेत गर्दछ। तपाईंलाई यादै होला, मण्डलीले पाउल र बर्नबासमाथि आफ्ना हातहरू राखिदिएर सेवाको लागि सुसमाचारको लागि अन्तियोकबाट पठाइदिए। के त्यसले तिनीहरूलाई शक्ति दियो? मलाई लाग्दैन। शक्ति र सामर्थ्य पवित्र आत्माद्वारा आयो। यो चाहिँ यो कुरा देखाउनलाई थियो कि मण्डली मिशनरी सेवामा यी दुई मानिसहरूसँग तिनीहरूको साझेदार वा मतियारको स्वीकार गरिरहेका थिए। त्यही नै हातहरू शिरमा रखाएको अर्थ हो। यहोशू मूसाको उत्तराधिकारी हुन्। मूसाले आफ्नो कामहरू छोडेपछि यहोशूले यसको टिप्नेछन्। हामी यस व्यक्तिको बारेमा थुप्रै कुराहरू सिक्नेछौं जब हामी यहोशूको पुस्तकमा प्रवेश गर्दछौं। म यहाँ यो पनि भन्न चाहन्छु कि शिविरमा यहोशू अति नै धेरै छक्क पर्ने व्यक्ति थिए जब तिनलाई मूसाको उत्तराधिकारी चुनियो। अर्को अर्थमा मूसाको उत्तराधिकारी हुन तिनी त्यति योग्य व्यक्ति थिएनन्। तपाईँलाई थाहा छ किन? तिनी अरू सामान्य व्यक्तिहरू जस्तै थिए। कसैले पनि भन्दैन कि यहोशूसँग महान लिडरशिप खुबी योग्यता थियो। निश्चय नै यहोशू साधारण व्यक्ति थिए। तिनीसँग ती योग्यता र कला र खुबी थिएन। यहोशूले प्रकट गर्दछ कि एक साधारण व्यक्तिसँग परमेश्वरले के गर्न सक्नुहुन्छ वा परमेश्वरले एक साधारण व्यक्तिलाई पनि कति धेरै गरेर चलाउन सक्नुहुन्छ। म तपाईँलाई भन्नै पर्छ कि यहोशू र न्यायकर्ताका पुस्तकहरू मेरो निम्ति अति नै ठूलो उत्साहका पुस्तकहरू भएका छन्। यदि कुनै व्यक्ति उहाँका समर्पित हुन्छ भने परमेश्वरले तिनलाई लिएर प्रयोग गर्न सक्नुहुन्छ, चाहे उनी कति कमजोरी नै किन नहुन्। त्यसको मतलब उहाँले मलाई प्रयोग गर्न सक्नुहुन्छ किनभने उहाँ साधारण व्यक्तिलाई प्रयोग गर्न सक्नुहुन्छ। यसको अर्थ हो उहाँले तपाईंलाई पनि प्रयोग गर्न सक्नुहुन्छ। यसरी हामी देख्छौ यहोशू चुनिएका व्यक्ति हुन् र तिनलाई मूसाको स्थान लिन नियुक्त गरिएका छन्। हामी त्यसलाई उचित समयमा मूसाको मृत्युपछि व्यवस्थाको पुस्तकको अन्तमा यहोशूले त्यो स्थान लिएको देख्नेछौ। पद 22-23 भनिएको छ, तब परमप्रभुले तिनलाई आज्ञा गर्नु भए अनुसार मूसाले गरे। तिनले यहोशूलाई लिएर एलाजर पुजारी र सारा समुदायको सामुने खड़ा गराए र परमप्रभुले मूसाद्वारा आज्ञा गर्नु भए झै तिनले आफ्नो हात उनीमा राखे र उनलाई आफ्नो कामको दायित्व सुम्पे। आजको यो वचन अध्ययनद्वारा हामी सबैलाई प्रभुले आशिष दिनुभएको होस्। Thank you.
प्रिय श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।